आवाज दिनेश एफएम 93.8 मेगाहर्ज सँगै इन्टरनेट अनलाइनमा dinesfm.com.np मार्फत एकैसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको आजको खबरबाट सन्तोष राउत। सुरुमा प्रसारणका प्रमुख खबरहरू। स्थल गोदावरीमा महाकुम्भ आयोजनासँगै धार्मिक संरचना निर्माण हुने क्रम बढ्दै, तटबन्ध अभावमा निर्माण गरिएका संरचना कटानको उच्च जोखिममा। कैलाली कञ्चनपुरका केरा किसानहरूद्वारा एक वर्षसम्म पनि भारतीय केरा नेपाल भित्रिन नरोकिएको आरोप। क्वारेन्टाइन चेक जाँच बिना भइरहेको आयात रोक्न माग। सित्तैमा सुन्ने र पढ्ने गरिएको साहित्य सुदूरपश्चिममा पनि व्यावसायिकतर्फ लम्किँदै, लेखकहरूले सिर्जना गरेरै बाँच्न सक्ने वातावरण बन्दै। र मङ्सिर 27 गतेदेखि धनगढीमा 8 अन्तर्राष्ट्रिय कराते प्रतियोगिता आयोजना हुने, 7 देशका 800 बढी खेलाडीहरूले सहभागिता जनाउने।
यो उज्यालीको घर किन उज्यालो भयो भने त एलजी ब्रान्डको इलेक्ट्रोनिक सामानले पो रहेछ।
ए मिरियामै हो र भने कहाँबाट ल्याकी रहेछन् यति राम्रा सामान?
कहाँ हुनु, त्यही त हो विवेक मार्केटर्सबाट। हाम्रो यहाँ एलजी ब्रान्डका टिभी, एलसिडी, एलइडी, फ्रिज, भ्याकुम क्लिनर, वासिङ मेसिन, डिप फ्रिज, मोबाइल तथा सम्पूर्ण इलेक्ट्रोनिक सामान काठ तथा स्टिलबाट निर्मित, सोफा, दराज, पलङ, घर तथा अफिसियल सम्पूर्ण फर्निचर र फर्निसिङका सामान, पर्दा, कार्पेट, म्याट्रेस, फाइबर सिरक, ब्ल्याङ्केट सुपथ मूल्यमा पाइन्छन्। साथै एलजी ब्रान्डका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूमा यही भदौ 10 गतेसम्म 10-15% छुटको व्यवस्था गरिएको छ।
सम्पर्क विवेक मार्केटर्स एन्ड सप्लायर्स, एभरेस्ट ब्याङ्क अगाडि। सम्पर्क 5239996।
अस्पताल नजिक कुनै राम्रो भेज, नन भेज, खाना, नास्ता पाउने रेस्टुरेन्ट छैन?
चिन्ता लिनु पर्दैन, शुद्ध शाकाहारी खानाका लागि भूमिराज अनि मांसाहारी खानाका लागि पनि भूमिराज।
हाम्रा सेवाहरू भेजमा तन्दुरी रोटी, दाल मक्खन, स्पेशल आलु पराठा र दाल फ्राई, नन भेजमा मटन सिक्वा, मटन तास, मटन चिकन चाउमिन तथा चिकन राइस। रेस्टुरेन्टका आइटमहरू सुपथ मूल्यमा दक्ष अनुभवी सेफद्वारा तयार गरिन्छ, साथै होम डेलिभरीको पनि सुविधा रहेको छ। विगत 10 वर्षदेखि सेवा दिँदै आएको होटल भूमिराज, मालपोत रोड, धनगढी। प्रोप्राइटर खेमराज भट्टराई। 091-524-641, मोबाइल 98-48-54-14-33। भेज नन भेज पकाउने छुट्टा छुट्टै होटल भूमिराज होटल।
अब खबर विस्तारमा। भारतबाट क्वारेन्टाइन चेक जाँच बिना आयात भइरहेको केराका कारण आफूहरू मर्कामा परेको भन्दै पटक पटक आन्दोलनमा उत्रेका नेपाली केरा किसानहरूले फेरि पनि भारतबाट केरा आयात नरोकिएको भन्दै विरोध जनाएका छन्। नेपाली बजारमा भारतीय केराले कब्जा जमाएपछि नेपाली केराले बजार पाउन नसकेपछि आफूहरू मर्कामा परेको भन्दै उनीहरूले क्वारेन्टाइन चेक जाँच बिना आयात भइरहेको केरामा रोक लगाउन माग समेत गरेका छन्। शनिबार कैलालीको लालपुरमा केरा खेतीको सम्भावना र चुनौती विषय कार्यक्रमको आयोजना गर्दै कैलाली कञ्चनपुरका केरा किसानहरू भेला भएर सरकारले नेपाली किसानहरूलाई प्रोत्साहन गर्न नसकेको आरोप पनि लगाएका छन्। सुनौ सहकर्मी दीपक जोशीको रिपोर्ट।
गत वर्ष केराको मुख्य सिजन दशैं तिहारका बेला भारतीय केरामा रोक लगाउनु पर्ने माग राख्दै सड़कमा उत्रिएका कैलाली कञ्चनपुरका केरा किसानहरूले यस वर्ष पनि दशैं आउन 1 महिना मात्रै बाँकी रहेका बेला भारतीय केरामा रोक लगाउनु पर्ने माग गरेका छन्। शनिबार कैलालीको लालपुरमा केरा खेतीको सम्भावना र चुनौती विषय कार्यक्रम आयोजना गरेका किसानहरूले पत्रकारहरू समक्ष क्वारेन्टाइन बिना नेपाल भित्रिरहेका भारतीय केराका कारण आफूहरूको व्यवसाय चौपट भएको भन्दै त्यसमा रोक लगाउन माग गरेका हुन्।
कुरा हो त्यो एकदम न्यून छ, त्यसले गर्दाखेरि हामी भारतीय केरा व्यवसाय कृषकहरूको मुकाबलामा हामी प्रतिस्पर्धा गर्न नसकेको अवस्था र उनीहरूले मल, बिउ, खाददेखि लिएर अरू चुनावका कुराहरूमा भारत सरकारले बढिदिएको र हाम्रो नेपाल सरकारले 40% र 20%मा चाहिँ सीमित भएको, त्यही पनि तपाईँको समयमा त्यो बिमाका कुराहरू छन्, यसमा अब अन्य कुराहरू छन् त्यो त्यसमा छिर्न नसकेकोले हामी अलि भारतका किसानहरूभन्दा अलि हामी पछाडि परेको र अनि यो नेपालको र भारतको सिस्टम जो छ कुरा टाइमको अब यसमा पनि नेपाल सरकारका बोर्डरमा चाहिँ खटाएका कर्मचारीहरू छन् संसारका साह्रै बेमान हुँदाखेरि इमानदारीपूर्वक काम नगरेको हुँदाखेरि नेपाली कृषकहरू ठगिएको अवस्था।
त्रिनगर भन्सार नाका र गड्डाचौकी नाकाबाट क्वारेन्टाइन परीक्षण नगरिकनै भारतीय केराहरू निर्बाध रूपमा आयात हुने गरेको नेपाली केरा किसानहरूको आरोप छ। क्वारेन्टाइन परीक्षण गरेर मात्र आयात गर्न पाउने प्रावधान रहेकोमा भारतीय व्यापारीले निर्बाध रूपमा केरा आयात गरेर धनगढी अतरिया महेन्द्रनगर लगायतका शहरमा बिक्री गरिरहेका नेपाली किसानको भनाइ छ। परीक्षण गरेर आउने केरामा आपत्ति नभए पनि परीक्षण बिनै भइरहेको केराको आयात रोकिनुपर्ने माग कैलाली कञ्चनपुरका केरा किसानको छ। भारतीय केराका कारण विस्थापित हुनुपर्ने अवस्था आएपछि केरा खेतीमा भइरहेको किसानको करोडौं लगानी समेत जोखिममा परेको उनीहरूको भनाइ छ।
राज्यबाट हामीले नै के पाउँदैन, कुनै किसानले हामीले यत्रो फर्म भएर एउटा मिटर पाएको छ कृषि होइन, सरकारको बिजुली अगाडिपट्टि छ, बत्ती मुनिको अँध्यारो भने यसैलाई भन्छ, डिजल 60 रुपियाँ चलाएर छ, 60 रुपियाँ युनिट हामीले पाएको छ, जति कृषिमा गए पनि ट्रान्सफर्मर हाल भन्छ हामीलाई नै भन्छ, हामीले ट्रान्सफर्मर हाल्ने अनि फेरि चलाउने भनेपछि अब यो त सकिँदैन। अब सरकारले बाट कुनै के छ, अनुदानको कुरा छ, ऋणको कुरा छ, हामीले यत्रो भएर त पास छैनौँ, खै कुन किसानले पास छ त्यो हामीलाई थाहा छ होइन, हामीले त 20 बिघामा लाउने किसान त हामी त्यो क्याटेगोरीमा परेनौँ। भारतीय केराले हामीलाई मार्ग पारेको भनेको के हो भनेपछि उसले आउँछ, ऊ आउट माल पहिले हाम्रो यो त्यत्तिकै रहन्छ, केरा किन्दा किन्दैन, व्यापारी आउँदै आउँदैन त घर घर पुऱ्याइदिन्छ नि, केरा मन्डीमा पुऱ्याइदिन्छ उसले, त भन्सार त्यसले के अरे सरकारले जो नीति हो नि, के अरे नियम हो सरकारको, उसले भन्सार जोडिदिने हो भनेपछि त हाम्रो समस्या छैन, उसको महँगो पर्छ हाम्रो सस्तो पर्छ।
भारतबाट क्वारेन्टाइन चेक जाँच बिना रसायन हालेर पकाइएका केराहरू नेपाली बजारमा आउने र त्यो केरा नेपाली केरा भन्दा आकर्षक देखिने गरेका कारण नेपाली उपभोक्ताको रोजाई समेत भारतीय केरा नै हुने गरेको छ। भारतले किसानहरूलाई अनुदान दिने तर नेपाली किसानले कुनै अनुदान नपाउने गरेका कारण नेपाली बजारमा आउने भारतीय केरा नेपाली केरा भन्दा सस्तो समेत हुने गरेकोले पनि नेपाली किसानहरू थप मारमा परेको बताउँछन्।
भारतीय किसानहरूले कम लागतमा उत्पादन गर्छन् भनेदेखि हामी नेपाली कृषकहरू चाहिँ बढी लागतमा मात्रै उत्पादन गर्छौँ र हामीले चाहिँ त्यसमा तुलनात्मक रूपमा हाम्रा केरा चाहिँ बढी महँगोमा बेच्न सक्दैनौँ र क्वालिटी पनि हाम्रो अलिकति कमजोर छ। उनीहरूको प्रशस्त मात्रामा त्यहाँ विषादीहरू र रासायनिक चिजहरू चाहिँ प्रयोग गरेका कारणले उहाँको केरा राम्रा ठुलो देखिने, उहाँको हाम्रो अलिक विषादी कम प्रयोग गरेको रासायनिक चिजहरू चाहिँ कम प्रयोग गरेका कारणले गर्दा अलिक कमजोर देखिएका हुन्। तर
दसैँ तिहार लगायतका चाड पर्वको समय नेपालमा केराको बढी बिक्री हुने र बढी फल्ने पनि भएकोले भारतीय व्यापारीले नेपाली किसानलाई विस्थापित गरी एकलौटी बजार बनाउन सस्तो मूल्यमा केरा नेपालमा निर्यात गर्ने गरेका छन्। भारतीय केरा भित्र्याएर नेपाली किसानहरूलाई डुबाउने खेल भइरहे पनि सरोकारवाला निकाय मौन रहेको नेपाली केरा किसानहरूको आरोप छ। दिनेश एफएमका लागि दीपक जोशी, धनगढी।
निर्वाचन आयोगले मतदाता नामावलीका लागि नाम दर्ता खुल्ला गरेपछि कैलालीमा झण्डै 60,000 नयाँ मतदाता थपिएका छन्। साउन 1 गतेदेखि सुरु भएको मतदाता नामावली दर्ताको कार्य सुरु भएकोमा आज अन्तिम दिन 60,000 नाम दर्ता गराएको क्षेत्रीय निर्वाचन कार्यालय धनगढीले जनाएको छ। कैलालीमा 12 स्थानीय तहका कार्यालय र क्षेत्रीय निर्वाचन कार्यालय मार्फत नाम दर्ताको कार्य भएको थियो। यसअघि घर बाहिर रहेका वा 18 उमेर पुरा भएका नागरिकलाई अब हुने प्रादेशिक र केन्द्रीय निर्वाचनमा सहभागी गराउने उद्देश्यले निर्वाचन आयोगले प्रत्येक स्थानीय तहमा दर्ता टोली खटाएको थियो। यस्तै टिकापुर संवाददाता दुर्गा देवकोटाका अनुसार टिकापुर नगरपालिकामा 8,370 जना नयाँ मतदाता थपिएका छन्। टिकापुरमा भने 16 गतेदेखि आजसम्म नगरपालिकाको कार्यालयमा फोटोसहितको मतदाता नामावलीमा सङ्कलन गरेको थियो। थपिएका मतदातामा महिला मतदाताको संख्या बढिरहेको छ। नयाँ मतदातामा 5,145 महिला र 3,202 पुरुष थपिएको मतदाता नामावली दर्ता टोलीका टिकापुर नगरपालिकाका सम्पर्क व्यक्ति अमृता रावलले जानकारी दिनुभयो। दिनेश खबरमा अब एकैछिन ब्रेकको पालो।
रोजगारीका लागि सुवर्ण अवसर।
नेपाल सरकारबाट मान्यता प्राप्त विगत 7 हजारौंलाई नोकरी लगाउन सफल यस विकास सेक्युरिटी सर्भिसमा विदेशकै जत्तिकै तलब रहेको भारतको चर्चित प्राइभेट र सरकारी कम्पनीमा सयौंको संख्यामा सेक्युरिटी गार्डको माग भइआएकोले भूपुसेना प्रहरी तथा सिभिल व्यक्तिले तुरन्त सम्पर्क राख्नुहोला।
हाम्रा सेवाहरू नेपाल भारतमा कम लागत खर्चमा ग्यारेन्टीका साथ नोकरी लगाइने सुविधा,
जुनसुकै ठाउँमा सुरक्षा गार्ड तथा अन्य कामदार चाहिएमा सुलभ तरिकाबाट उपलब्ध गराउने सुविधा, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सेक्युरिटी गार्ड तालिम प्रमाणपत्र र एक्सपिरियन्स प्रमाण समेत उपलब्ध,
सेना र प्रहरीमा भर्ना हुन चाहनेहरूका लागि भर्ना सम्बन्धी तयारी तालिमको सुविधा, यस कम्पनी मार्फत रोजगारीमा जानेहरूका लागि 5,00,000 बिमाको सुविधा,
हालका लागि तुरन्त आवश्यकता संख्या 477 जना, सम्पूर्ण सुविधा सहित भूपू आर्मी मासिक तलब रु 26,000-37,000 नेपालीसम्म,
सशस्त्र र नेपाल प्रहरी 24,800, सिभिल 17,600-20,000 नेपालीसम्म। विस्तृत जानकारीका लागि विकास सेक्युरिटी सर्भिस प्रणाली म्यानेजिङ डाइरेक्टर धन बहादुर गुरुङ, आर्मी रिटायर्ड।
सम्पर्क मोबाइल नम्बर 9815-61979, 9887-36386 र फोन नम्बर 091-417-763।
ब्रेकपछि समाचारमा स्वागत छ। अब बाँकी खबर। गोदावरी धाम पूर्वाधार निर्माण उपभोक्ता समितिले धाममा निर्माण गरिएका धार्मिक संरचनाहरूको आय व्यय सार्वजनिक गरेको छ। आज गोदावरी धाममै पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले आर्थिक वर्ष 73-74 निर्माण गरिएका संरचनाको आय व्यय सार्वजनिक गरेको हो। समितिले गोदावरी धाममा विभिन्न 8 संरचना निर्माणका लागि अघिल्लो वर्ष 50 लाख खर्च गरिएको जानकारी दिएको छ। 1008 शिवलिङ्ग, कैवल्यनाथ मन्दिर, पर्खाल, तटबन्ध, धार्मिक सभा कक्ष लगायतका संरचना निर्माणमा उक्त रकम खर्च गरिएको समितिले जनाएको छ। यस्तै यस वर्ष 1008 शिवलिङ्गसहितको कैवल्यनाथ मन्दिर निर्माणको काम सुरु गरिएको छ। जनश्रमदानसहित 60 लाखको लागतमा निर्माण हुने मन्दिर काठमाडौँको पशुपतिनाथ मन्दिरको मोडेलमा निर्माण भइरहेको, गोदावरीमा महाकुम्भ मेला समेत आयोजना गरेको समितिका संयोजक पदमराज जोशीले जानकारी दिनुभयो। सहर विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीले उक्त मन्दिर निर्माणका लागि 50 लाख रकम विनियोजन गरेको उहाँले बताउनुभयो। गोदावरी धाममा करोडौँका धार्मिक संरचना निर्माण भइरहे पनि गुरु योजनासहितको तटबन्ध नहुँदा ती संरचनाहरू नदी कटानको उच्च जोखिममा परेका छन्। लाखौँ रकम खर्च गरेर धार्मिक संरचना निर्माण भइरहे पनि भरपर्दो तटबन्ध नहुँदा कटानको जोखिम बढेको हो। गोदावरीमा धार्मिक संरचना निर्माणसँगै बलियो गरी तटबन्ध गर्नुपर्नेमा समेत जोड दिन स्थानीय बासिन्दाले माग गरेका छन्। सहकर्मी दीपक जोशीको रिपोर्ट।
2 वर्ष अघि महाकुम्भ आयोजना गरिएसँगै गोदावरी धाममा करोडौंका धार्मिक संरचना निर्माण हुने क्रम बढे पनि नदी नियन्त्रणका लागि तटबन्धन नबनेपछि ती संरचनाहरू कटानको उच्च जोखिममा परेका हुन्। गोदावरी धामको नदी बगरमा निर्माण गरिएका संरचनाहरू ठूलो बाढी आए बगाएर लैजाने खतरा बढेपछि स्थानीय बासिन्दाले बलियो तटबन्धनको योजना ल्याउन माग गरेका छन्।
दिपेन्द्र अवस्थी, गोदावरीको स्थानीय बासी। धार्मिक संरचनाहरू बन्दैछन्, यो संरचना चाहिँ नदी कटानको उच्च जोखिममा छ। यो संरचनालाई अब सेभ गर्नका लागि, प्रोटेक्सन गर्नका लागि सबभन्दा पहिलो महत्त्वपूर्ण कुरा संरचना निर्माणलाई भन्दा पनि नदी नियन्त्रणका लागि गर्न जरुरी छ। यो नदीलाई पुलदेखि शमशान घाटसम्म चाहिँ फिक्सिङ गरेर बिचबाटै नदी हालेर यो नदीलाई चाहिँ विशेष गरी तटबन्धन गर्नुपर्ने जरुरी छ। नत्र भने यी संरचनाहरू सबै उच्च जोखिममा छन्। यी संरचना रहन पनि सक्छन्, नरहने अवस्था पनि छ। यहाँ संरचना अस्ति एक दिनकै नदीले यत्रो थोरै कटान गरेका छ।
गोदावरी धाममा रहेको जङ्गलमा संरचना निर्माण गर्न नपाउने कानुनी अडचन भएपछि नदीको बगरमै धमाधम धार्मिक संरचनाहरू निर्माण भइरहेका छन्। सामान्य रूपमा तटबन्धनको प्रयास गरिए पनि त्यसले ठूलो बाढीलाई छेक्न नसक्ने स्थानीयको भनाइ छ। उनीहरूले गोदावरीको पक्की पुलदेखि तल मसान घाटसम्म व्यवस्थित तटबन्धन गरेर संरचना जोगाउँदै गोदावरीको अस्तित्व समेत जोगाउन माग गरेका छन्।
म श्री कृष्ण जोशी, यहाँ अत्रे नगरपालिका। गोदावरी क्षेत्र धार्मिक क्षेत्र अब हामीले समेटिसकेपछि, यसलाई घोषणा गरिसकेपछि, यसमा अब हाम्रो यो सबैभन्दा जोखिम भनेको नदी नियन्त्रण हुन जान्छ। नदीबाट जो दुवै क्षेत्र भनौँ न, यसलाई रोक्नका लागि यो सामान्य बजेटले मात्रै हुँदैन, यसका लागि एउटा दीर्घकालीन हिसाबले यसमा ठुलो बजेट आवश्यक पर्दछ।
गोदावरी नदीको कटानका कारण पारिपट्टि रहेको वर्षौं पुरानो मन्दिर अत्यन्त जोखिममा परेको छ भने वारीपट्टि हालसालै निर्माण गरिएका संरचनाहरू पनि खतरामा छन्। प्रदेश नम्बर 7 ठूलो धार्मिक क्षेत्रका रूपमा उदाइरहेको गोदावरी क्षेत्रलाई जोगाउँदै सबै स्थानीय तहदेखि केन्द्रीय सरकारले समेत पहल गर्नुपर्ने गोदावरी पुगेका यस क्षेत्रका नागरिकहरू बताउँछन्।
राम प्रसाद ओझा, म तारानगर दूरपश्चिमको एउटा ठूलो पर्यटक स्थल र धार्मिक स्थल पनि भावनाले यसलाई हामीले उजागर गर्न, यसलाई सधैँभरि चाहिँ एउटा राम्रो कन्डिसनमा राखिराख्नको लागि अब विदेश जाने होइन, हाम्रो नजिकको तीर्थ हेला भन्ने गर्छौँ। सबभन्दा ठुलो सबै कुरा यहाँ छ, सबै कुराले मिलेको एउटा धार्मिक स्थल भए हुनाले यसलाई हामीले उजागर गर्न र यसलाई बचाइराख्नको लागि, यसको संरक्षण गर्नको लागि सबै यहाँका सरोकारवालाहरू, सरकारी निकाय, गैर सरकारी निकाय, नागरिक समाज अनि धार्मिक आध्यात्मिक विचारका मान्छेहरू सबै लागेर यसलाई संरक्षण कसरी गर्न सकिन्छ, अल्पकालीन रूपमा, दीर्घकालीन रूपमा र अब मध्यकालीन रूपमा, तीन किसिमले यसको गुरु योजना तयार गरेर यसलाई संरक्षण गर्नुपर्छ, यसको महत्त्वलाई बढाउनुपर्छ, बढावा दिनुपर्छ।
महाकुम्भ आयोजनापछि गोदावरी धाममा धार्मिक संरचना निर्माण हुने क्रम बढेको छ, तर ती योजनाहरू भविष्यमा सुरक्षित हुने गरी गुरु योजना बनाएर तयार गरिएको छैन। त्यसैले संरचना निर्माण गरेर नदी कटानको जोखिम मोल्नुभन्दा पहिले नदीमा तटबन्धनका योजना भित्र्याएर अनि मात्रै संरचना निर्माण गर्न उचित हुने स्थानीय बासिन्दाको भनाइ छ। हुन त धार्मिक संरचना निर्माण गरिरहेको समितिलाई पनि त्यहाँ नदी कटानको खतरा रहेको कुरा अवगत नै छ, तर हाललाई तटबन्धनका ससना योजना कार्यान्वयन गरेर जोखिम थेग्ने प्रयास गरिरहेको र निकट भविष्यमा ठूलो तटबन्धनको योजना आवश्यक रहेको बताउँदै गोदावरी महाकुम्भ मूल आयोजक समितिका संयोजक पदमराज जोशी।
जोखिममा छन् सारे, एउटा
अत्यन्तै मर्मस्पर्शी कुरा गर्नुभएको छ। यो जोखिममा गइरहेका छन्, हामीलाई पनि थाहा छ कि जोखिम छ भन्दा भन्दै पनि यहाँ निर्माण गर्नुपर्ने परिस्थिति आयो। किनभने यहाँ कुम्भ मेलाको आयोजना भयो, कुम्भ मेलाको लागि पारी एउटा मन्दिर छ र 50,000 मान्छेहरू आए, हामीले सुरक्षालाई पनि हेर्नुपर्ने हुन्छ। त्यो 50,000 मान्छेलाई थेग्नका लागि हामीले यति चाहिँ बनाउनु आवश्यकता थियो, एकदमै बढाउनु, यसले त केही पनि हुँदैन, यो त खालि एउटा प्रतीक शुभारम्भ मात्रै हो। र अब यसलाई चाहिँ नेपाल सरकारले आफ्नो बजेटभित्र राखेर यसलाई जसरी चाहिँ हाम्रो यो संरचनाको निर्माणको निमित्त हामीले गुरु योजना बनाएका छौँ, सरकारले यसै गरिकन चाहिँ यसलाई आफ्नो यो तटबन्धनको पनि गुरु योजना बनाउनुपर्छ र हामी यो सबै कुराहरू अब यो नगरपालिकालाई नै हामी यसको चाहिँ स्वामित्व हस्तान्तरण गरेर नगरपालिका नै स्थानीय सरकार भइसकेपछि उसको मातहतमा पनि हामी काम गर्ने किसिमको चाहिँ वातावरण बनाएर
छौँ। दिनेश एफएमका लागि दीपक जोशी, धनगढी।
अब श्रोता प्रतिक्रियाको पालो। गएको हप्ताभरिका समाचार शीर्षक पढेर सुनेर हामीलाई धेरै श्रोताका प्रतिक्रिया प्राप्त भएका छन्। मोहनापुल अतरिया 6 लेनको सडक निर्माण सुरु भन्ने समाचार हाम्रो अनलाइनमा पढेर गगन सिंह साउद लेख्नुहुन्छ, यसरी विकासको कामलाई शीघ्र सुचारू गरी देश विकास गरौं, पहाड़का विकट गाउँ बस्तीमा पनि सडक र बिजुलीको सुविधा सम्पन्न गर्न पहल गरौं। सोही समाचारप्रति निष्ठुरी मोहन नाम गरेको श्रोता भन्नुहुन्छ, सडक बन्न लागेको सुनेर खुसी लाग्यो, तर 2-4 महिनामै एक लाइन मात्रै नरहोस्। 6 लेनको सडक निर्माण सुरु भएकोमा खुसी व्यक्त गर्दै कृष्ण राणा लेख्नुहुन्छ, समयमै काम पूरा होस्, 1 दशक नलागोस्। राहतका लागि दिइएको खाद्य सामग्री गोदाममै थन्किएको समाचार दिनेश एफएमको अनलाइनमा पढेर रविन्द्र केसी लेख्नुहुन्छ, यसरी गोदाममा थन्काएर चलाउनु भन्दा प्रभावितहरूलाई बाँड्दा के हुन्छ, बाढी पीडितहरूलाई केही राहत हुन्थ्यो कि। आन्तरिक राजस्व कार्यालयमा करदाताहरूलाई कर बुझाउन शास्ति भइरहेको समाचार हाम्रो अनलाइनमा पढेर दीपक मिश्र लेख्नुहुन्छ, मुलुक नै ढिलासुस्ती र भ्रष्टाचारमा विश्वास गर्ने भइसकेको छ। सोही समाचार प्रति टिकाराम निरौला उपाध्याय प्रश्न गर्नुहुन्छ, आयकर बैंकमा बुझाउँदा 5,000 बुझाउनु पर्छ अनि इन्टरनेटमा चढाउँदा 2500 मात्रै चढाइएको बिल दिन्छ, यो भित्रको गोलमाल के होला। स्मार्ट सिटीको सपना हिलाम्ने र भत्किएका सडकका लागि ग्राबिल नपाएर तडपिँदै धनगढीवासी भन्ने समाचार सुनेर कृष्ण चौधरी व्यङ्ग्य गर्दै लेख्नुहुन्छ, अब पक्की सडक होइन स्मार्ट सिटी बन्छ धनगढी। सोही समाचार प्रति अमृत सम्राटको प्रतिक्रिया छ, धनगढी उपमहानगरपालिका वडा नम्बर 13 को राजपुर क्षेत्रमा जताततै खाल्डा खुल्डी परेर आवाज जावतमा हैरानी भइरहेको छ, ग्राबिलका लागि वडालाई दिइएको 1.5 लाख बजेट पनि नेताहरूले कता हाले पत्तै छैन। तपाईँ पनि समसामयिक घटनाक्रम हाम्रो समाचार र कार्यक्रमका बारेमा प्रतिक्रिया पठाउन सक्नुहुन्छ, प्रतिक्रिया पठाउने सबै श्रोतालाई धन्यवाद। बाँकी खबर। टिकापुर बहुमुखी क्याम्पसका प्राध्यापक तथा कर्मचारीले टिकापुर नगरपालिकाभित्र रहेका बाढी पीडितहरूलाई राहत सामग्री हस्तान्तरण गरेका छन्। प्राध्यापक तथा कर्मचारीहरूको एक दिन बराबरको तलब रकम र टिकापुर बहुमुखी क्याम्पस जनसम्पर्क उपसमितिको नियमित कार्यक्रमबाट सङ्कलित 75,000 बराबरको खाद्य सामग्री हस्तान्तरण गरिएको हो। यस्तै कैलालीको टिकापुर छ, भगवानपुरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ, बाढीपछि हुन सक्ने विभिन्न महामारी तथा सरुवा रोगबाट बच्न स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। दिनेश खबरमा फेरि पनि एकैछिन ब्रेकको पालो।
द रुबस होटल प्रालीको नयाँ प्रस्तुति, प्रत्येक शनिबारका दिन स्याटरडे ब्रन्च, अनलिमिटेड ककटेल, मकटेल एन्ड बफेट लन्च फर सिङ्गल एनआरएस 1099, फर कपल एनआरएस 1999, रिजर्भेसन एन्ड इन्क्वायरी कल 09152126052639 एन्ड 9858423260। स्थानीय ठाउँमा अन्तर्राष्ट्रिय सुविधाको अनुभव, द रुबस होटल, शिवमार्ग बयाबेहडी, धनगढी।
हाम्रो चाहना सबैको चाहना, गाउँ शहर जता ततै बलियो घरको कामना, 3 शक्ति सिमेन्टको आयो जमाना, 3 शक्ति सिमेन्टको आयो जमाना।
जय बागेश्वरी सिमेन्ट्स प्राली गनापुर नेपालगञ्जको उत्कृष्ट उत्पादन, असाधारण शक्ति, सुरक्षित भविष्य,
3 शक्ति सिमेन्टको आयो जमाना।
ब्रेकपछि समाचारमा स्वागत छ। अब बाँकी खबर। मङ्सिर 27 गतेदेखि धनगढीमा 8 अन्तर्राष्ट्रिय कराँती प्रतियोगिता आयोजना हुने भएको छ। नेपाल गोजरियो कराँती दोसङको आयोजनामा प्रत्येक 2 वर्षमा हुँदै आएको अन्तर्राष्ट्रिय कराती प्रतियोगिताको आठौँ संस्करण मङ्सिर 27 गतेदेखि हुने भएको हो। प्रतियोगिता आयोजक मूल समितिले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो। तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल, भारत, श्रीलङ्का, भुटान लगायत 7 देशका 800 बढी खेलाडीहरूले सहभागिता जनाउने प्रतियोगिता आयोजक मूल समितिका संयोजक प्रकाश चन्दले बताउनुभयो। प्रतियोगितामा 43 स्वर्ण, 43 रजत र 86 काँस्य पदक गरी 172 पदकका लागि प्रतिस्पर्धा हुने उहाँले बताउनुभयो। प्रतियोगितामा पहिलो हुने टिमलाई 51,000, दोस्रोलाई 31,000 र तेस्रोलाई 21,000 नगद पुरस्कारको पनि व्यवस्था गरिएको छ। नेपाल सांस्कृतिक मगर संघ जिल्ला कार्य समिति कैलालीको आयोजनामा तीज नृत्य प्रतियोगिता सम्पन्न भएको छ। मगर संघ कैलालीका अध्यक्ष र किला मगरको अध्यक्षतामा भएको कार्यक्रममा मोहनियाल गाउँपालिकाका सृजनशील महिला समूह प्रथम, जोगेडा फुलबारीकी दीपा घरती मगर द्वितीय हुनुभएको छ। कार्यक्रममा कैलाली जिल्लाका 15 टिमको सहभागिता थियो। यस्तै हिमशिखर बहुद्देश्य सहकारी संस्थाले धनगढीमा आज तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ। सहकारीका महिला सदस्यका लागि तीज विशेष कार्यक्रमको आयोजना गरिएको हो। आज शनिबार, अब प्रस्तुत छ साप्ताहिक स्तम्भ स्रष्टा र सिर्जना।
आजको स्रष्टा र सिर्जना व्यावसायिक तर्फ लम्किरहेको सुदूरपश्चिमको साहित्य प्रति केन्द्रित छ। देशमा आर्थिक समृद्धिका मुद्दाहरूमा बहस हुनुपर्ने आवाज उठिरहँदा सुदूरपश्चिमका साहित्यकार र सर्जकहरूमाझ पनि यस मुद्दाले प्रवेश पाएको छनक देखिएको छ। पहिले कोठाभित्र सीमित व्यक्तिहरूका बीच सुनिने र सुनाइने साहित्य अहिले विस्तारित भएको छ भने साहित्य पनि व्यावसायिक तर्फ लम्किरहेको संकेत देखिन थालेको छ। विगतमा साहित्यलाई सित्तैमा सुन्ने र पढ्ने कुरा हो भन्ने धारणा बदलिएर अहिले साहित्य पनि पैसातिर र सुन्ने र पढ्ने परिपाटीको विकास हुन थालेको छ। अब साहित्यकारहरूले खल्तीबाट खर्च गरेर कार्यक्रमहरू गर्नु पर्ने अवस्थाको अन्त्य हुन्छ कि भन्ने आशा पनि पलाउन थालेको छ।
म पातली आज छाउ भएकी छु, बर्ख बर्खमान आज नछौ मलाई। यो छाउ घर तिम्रो मन्दिर भन्दा पवित्र छ, के तिमीले कहिल्यै कुनै मन्दिरमा कसैले कष्टले रात बिताएको देखेका छौ?
गत वर्षको कार्तिकमा सुदूरपश्चिमको प्रमुख सहर धनगढीमा टिकटमा सिर्जनाहरू सुनाउने कार्यक्रमको सुरुवात भयो एकल साहित्य साँझ कार्यक्रम मार्फत। त्यसअघि गायक गायिकाहरूका लागि धनगढी महेन्द्रनगरमा एकल साँझ राखिए पनि साहित्यकारहरूकै लागि भने खासै आयोजना गरिएको थिएन। उक्त कार्यक्रमको आयोजना अघि धेरैले सिर्जनाहरू पनि पैसा तिरेर सुन्छन् भन्ने जिज्ञासा राखेका थिए। टिकट काटेर साहित्यिक कार्यक्रमहरू सहभागी हुने प्रचलन नभएका बेला जनक रसिकको पहिलो साहित्यिक साँझमा 150 र डिल्लीराज ओझाको दोस्रो एकल साँझमा 200 बढीले टिकट काटेर धनगढीको साहित्यलाई व्यावसायिक तर्फ लैजाने माहौल बनाए। एकल साहित्य साँझ कार्यक्रम गर्नुभएका कवि जनक रसिक
व्यावसायिक रूपमै धेरै अगाडि बढिहालेको अवस्था चाहिँ छैन। पूर्वतिर विशेष गरेर राजधानीमाकै जुन सर्जकहरू व्यावसायिक रूपमै अगाडि बढ्ने भन्ने किसिमले आए, लेखनको हिसाबले, प्रकाशनको हिसाबले, र यद्यपि कार्यक्रममै पनि टिकट काटेर कार्यक्रममा उपस्थित हुने जुन प्रचलन अगाडि बढ्यो त्यसले यहाँका सर्जकहरूलाई पनि प्रभावित पार्यो। यहाँका सर्जकहरूमा पनि त्यो चेतमा चाहिँ आएको छ र सुरुवात भयो त्यसको, र बिचमा सर्जकको एकल कार्यक्रम टिकटमा कार्यक्रम पनि भयो।
साहित्यले व्यावसायिक बाटो रोजिरहँदा सुदूरपश्चिममा पनि ठुलो सहभागिताका बीच साहित्यिक कार्यक्रमहरू हुन थालेका छन्। त्यसमा पनि यस क्षेत्रका प्रमुख सहरहरूमा सहभागीहरूबाट केही शुल्क लिएर सिर्जनाहरू सुनाउने क्रम पनि शुरू भएपछि यस क्षेत्रको साहित्यले पनि व्यावसायिकता खोजिरहेको छनक दिएको छ। पैसा तिरेर साहित्य सुन्ने मात्र होइन, पछिल्लो समय साहित्यिक पुस्तकहरू पनि किनेर पढ्ने पाठकहरू पनि बढिरहेका छन्। लेखकहरू अब सिर्जना गरेरै पनि बाँच्न सक्छन् भन्ने कुराको संकेत साहित्यिक पुस्तकहरूको बढ्दो बिक्रीले देखाएको छ। ऐना कथा संग्रह प्रकाशनको एक वर्षमै रजत संस्करण निकालिसक्नुभएका साहित्यकार रामलाल जोशी,
पछिल्लो समयमा नयाँ पुस्तामा प्रविधिको विकास हुँदै साहित्य पनि एउटा उत्पादक क्षेत्र हो, साहित्यमा लगानी गर्नुपर्छ, एउटा मानसिक दिमागी खेलको कन्सेप्ट नयाँ पुस्तामा परेको छ र उनीहरू आख्यानका किताबहरू, उपन्यासहरू, कथाहरू, यस्ता किताबहरू किनेर पनि पढ्ने प्रचलन सुदूरपश्चिममा विकसित भएको छ।
कुनै साहित्यकारले लेखेको गीत गाउने गायक र गायिकाले गीत सुनाउँदा हजारौंको टिकट काट्न पनि अग्रसर हुने तर सयौं कविता र गीतहरू लेखेका तिनै साहित्यकारले सित्तैमा कविता र गीत सुनाउनु पर्ने अवस्थाको अन्त्य नभएसम्म साहित्यकार र साहित्यको विकास अपेक्षित रूपमा हुनु सम्भव छैन। सशुल्क साहित्यका लागि सुदूरपश्चिममा केही प्रयासहरू भए पनि त्यसलाई पर्याप्त भन्न सकिँदैन। तर पनि शुल्क तिरेर साहित्य पढ्न र सुन्नुपर्छ भन्ने मानसिकताको विकास भने भइरहेको बताउँदै कर्णाली ब्लुज र फिरफिरेका लेखक साहित्यकार बुद्धिसागर। साहित्यिक पुस्तकहरू किनेरै पढ्ने बानीको विकास भइरहे पनि टिकट काटेर साहित्य सुन्नका लागि त्यस्ता कार्यक्रमहरू नियमित रूपमा भइरहेका छैनन्। लेखकहरू लेखेरै बाँच्ने अवस्था सिर्जना गर्ने हो भने सशुल्क साहित्यिक कार्यक्रमहरू भइरहनु पर्ने र पाठकहरूको मानसिकता पनि फेरिनु पर्ने बताउँदै सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष समेत रहनुभएका साहित्यकार रामलाल जोशी।
साहित्य सित्तैमा सुन्ने र केवल आनन्दका लागि त्यो सुनेर मात्रै आनन्द लिने भन्ने खालको एउटा परम्परा यहाँ विकसित भएर आयो। एउटा त यो परिपाटीको कुरा भयो, साहित्य भनेको अनुत्पादक हो, यसले के दिन सक्छ र यसबाट के रिटर्न हुन्छ र भन्ने मान्छेमा परेको छ। क्रियात्मक विधा अलिक कम लेख्छ, आख्यान अनि केही पनि पढ्ने प्रवृत्तिको सुरक्षामा विकास भएको छ। अहिले पछिल्लो
चरणमा पैतालो विकास सम्भव छ, चलाउ कुटो कोदालो विकास सम्भव छ, आखिर क्षमता देखाउने हो, रङले के गर्छौ मिलेर काम
का लागि नवराज पनेरु धनगढी।
अब जाँदा जाँदै प्रसारणका प्रमुख खबरहरू पुनः एकपटक। पवित्र धार्मिक स्थल गोदावरीमा महाकुम्भ आयोजनासँगै धार्मिक संरचना निर्माण हुने क्रम बढ्दै तटबन्ध अभावमा निर्माण गरिएका संरचनाको टानको उच्च जोखिममा। कैलाली कञ्चनपुरका केरा किसानहरूद्वारा एक वर्षसम्म पनि भारतीय केरा नेपाल भित्रिन नरोकिएको आरोप। क्वारेन्टाइन चेक जाँच बिना भइरहेको आयात रोक्न माग। सित्तैमा सुन्ने र पढ्ने गरिएको साहित्य सुदूरपश्चिममा पनि व्यावसायिकतर्फ लम्किँदै लेखकहरूले सिर्जना गरेरै बाँच्न सक्ने वातावरण बन्दै। र मङ्सिर 27 गतेदेखि धनगढीमा 8 अन्तर्राष्ट्रिय कराती प्रतियोगिता आयोजना हुने, 7 देशका 800 बढी खेलाडीहरूले सहभागिता जनाउने।
आजको खबरका साथमा मेटलाइफ जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै।
हवस् त, साँझ 6:30 बजेको आजको खबर सकियो। हाम्रो अर्को समाचार बुलेटिन राति 10 बजे प्रसारण हुनेछ। नयाँ र ताजा घटनाक्रमका लागि दिनेश एफएम सुन्दै गर्नुहोला। अहिलेलाई यो समाचार बुलेटिनबाट सन्तोष राउत बिदा हुन्छु। नमस्कार, शुभ साँझ।